नमस्कार तथा सुप्रभात। उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई साथी मदन पौड्यालसँगै दिपा तिमल सिन्हाको स्वागत छ।
आज 2079 साल चैत 9 गते बिहिबार, चैत शुक्ल पक्षको द्वितीय तिथि, सन् 2023 मार्च 23 तारीख।
काया कैरनको साथमा करेन्ट मसला र करेन्ट चिया,
स्वादको झट्का।
काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
मन्त्रालयको बाँडफाँडको प्रस्ताव बनाउने जिम्मा प्रधानमन्त्रीलाई, भागभण्डा मिलाउन सकस, गठबन्धनभित्र प्रदेशको सत्तालाई लिएर पनि संघर्ष शुरू।
प्रधानमन्त्रीलाई राज्य चिनाउन पूर्वी मधेसका नागरिक हिँडेरै काठमाडौँ आउँदै, न्याय नपाएसम्म घर नफर्किने अडान, सरकारको भने व्यवस्था।
आयात रोक्दै निर्यात बढाउने घोषणा, घोषणामै सीमित, निर्यात लगातार घट्दा नभई नहुनेदेखि विलासिताको वस्तुको आयात अत्याधिक बढ्यो।
पेन्सन सुधार कानून यस वर्षकै अन्त्यसम्ममा लागू गर्ने फ्रान्सका राष्ट्रपति म्याक्रोको दावी, संवैधानिक अदालतले आफ्नो अन्तिम निर्णय दिन बाँकी।
र साफ 17 वर्ष मुनिको महिला च्याम्पियनशीप फुटबलमा नेपालले भूटानलाई 5-0 गोलले हरायो, भारतसँगको एक दिवसीय क्रिकेट श्रृंखलाको उपाधि अस्ट्रेलियालाई।
तातोले झन्डै जिब्रो चाहिँ
मलाई 1,00,000 रुपियाँ दिनु न।
पहिला मलाई हँसाएर देखाऊ।
मैले तपाईँलाई हँसाएँ भने तपाईँले मलाई 1,00,000 रुपियाँ दिनुहुन्छ?
मैले दिने होइन नि त, जस्मिन पेम्सले दिन्छ।
जस्मिन कुल कमेडी फुल।
तपाईँ पनि स्ट्यान्ड अप कमेडी खिचेर पठाइहाल्नुहोस् है। पहिलो हुनुभयो भने 1,00,000, दोस्रो हुनुभयो भने 50,000 र तेस्रो हुनुभयो भने 25,000 नगद पुरस्कार पाउनुहुन्छ।
थप जानकारीको लागि जस्मिन पेन्सको आधिकारिक फेसबुक पेज जस्मिन पेन्स नेपाल फलो गर्नुहोला वा 98024-86385 व्हाट्सएप, भाइबर वा सिधै सम्पर्क गर्नुहोला।
नेपाली मनको नेपाली रङ, जस्मिन पेन्स।
नमस्कार।
ए नमस्कार, कता पुगेर आउनुभयो हतार हतारमा?
अपाङ्गता सम्बन्धी तालिम थियो त्यही लिएर आएको नि दाई। थाहा छ दाई, अपाङ्गता पूर्व जन्मको पाप होइन रहेछ नि।
ए हो र, के सिकेर आयो त सुनौ न, हामीले पनि जान्नुपर्ने कुरा रहेछ कि।
हस् दाई, भाउजूलाई पनि सजिलो हुन्छ। सुन्नुहोस् है त, शिशु जन्मनु अघिका कारण भनेको गर्भवती आमाले पोषण युक्त खाना खान नपाउनु, कीटनाशक रसायनसँग बढी सम्पर्कमा आउनु, र अर्को भनेको 18 वर्ष मुनि र 35 वर्ष माथिको उमेरमा पहिलो पटक गर्भवती हुनु रहेछ। यस्तो हुन नदिन गर्भवती महिलाले खानपानमा र औषधि उपचारमा ध्यान पुर्याउने र जोखिम युक्त कार्यहरू नगर्ने रहेछ। अनि अर्को शिशु जन्मने क्रममा हुने कारणहरू जस्तै व्यथा लामो एवं पीडादायक हुनु, अनि असुरक्षित तरिकाले जहाँ पायो त्यही सुत्केरी गराउँदा हुने रहेछन्। त्यही भएर भाउजूलाई पनि सुत्केरी गराउँदा विचार गर्नु नि। सफा र सुरक्षित तरिकाले सकिन्छ भने स्वास्थ्य संस्थामा सुत्केरी गराउनु पर्छ नि।
ए नानी, हामी त्यही सल्लाह गर्दै थियौँ, अनि अर्को कारण के रहेछ मलाई बुझ्न मन लाग्यो।
अर्को भनेको शिशु जन्मे पछिको कारण हो। यो बेलामा चोटपटक तथा दुर्घटना, वंशाणुगत एवं जन्मजात र संक्रमणहरू जस्तै मेनिन्जाइटिस र मस्तिष्क ज्वरोले रहेछ। यसबाट बस्न विषादी लागु औषधिबाट टाढै रहने, चोटपटक दुर्घटनाबाट जोगिने हो। हस्तै, अरू पनि धेरै छन्, म पछि भन्छु नि, अहिले हतार हतार छ, जान्छु है।
थप जानकारीका लागि INF नेपाल हरियो खर्क अस्पताल,
सामुदायिक चिकित्सा आउटरिच परियोजना, सम्पर्क ठेगाना पोखरा 15 कास्की, फोन 061-34-342-431-162।
थोरै बचत धेरै कायदा, बीमा कासन फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट। फोन 0656-5943-33 5943-33।
सरकारी भुक्तानी अब एकै क्लिकमा।
राहदानी शुल्क, आन्तरिक राजस्व विभागका शुल्क तथा करहरू, शिक्षक सेवा आयोगको भुक्तानी, बेलबुक नवीकरण, ट्राफिक जरिवाना, लोक सेवा आयोगको भुक्तानी, नगरपालिकाको कर, एनओसी शुल्क लगायतका धेरै भुक्तानी अब ई सेवाबाट तिर्न सकिन्छ।
आजै ई सेवा एप डाउनलोड गर्नुहोस् वा नजिकैको एजेन्टमा गई अनलाइन भुक्तानी गर्नुहोस्।
ई सेवा, सरल र सुरक्षित भुक्तानी।
काया कैरनमा अब खबरको सिलसिला। सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरूले मन्त्री परिषद विस्तारका लागि मन्त्रालय बाँडफाँडको प्रस्ताव बनाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बनाएको सहमतिको प्रारम्भिक प्रस्तावमा छलफल गरेर टुङ्गोमा पुग्ने उनीहरूको तयारी छ। गठबन्धनमा आबद्ध मुख्य चार दलका नेताको हिजो बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले प्याकेजमै प्रस्ताव बनाउने र त्यसमा सबैका चासो सम्बोधन गर्ने गरी सहमति खोज्ने प्रस्ताव गर्नुभएको थियो। गठबन्धनको आज वा भोलि बस्ने बैठकमा प्रधानमन्त्रीले तयार पारेको प्रस्तावमा छलफल गरी सहमति जुटाउने प्रयास हुने नेताहरूले बताएका छन्। दलहरूबीच प्रदेश सरकार र उपचुनाव लगायत विषयमा पनि छलफल भइरहेको छ। राष्ट्रपति उपराष्ट्रपति चुनावमा बनेको नयाँ गठबन्धनभित्र प्रदेशको सत्तालाई लिएर पनि संघर्ष शुरू भएको छ। एमाले मुख्यमन्त्री भएका प्रदेशको नेतृत्व लिन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच होड चलिरहेको छ। गठबन्धनकी मुख्यमन्त्री भएका प्रदेशमा पनि सहयात्री अन्य दलले दावी गरेका छन्। बागमती प्रदेशमा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शालिगराम जमकटेलले हिजो विश्वासको मत लिन खोजे पनि कांग्रेसले आफ्नो पोजिसन स्पष्ट नगर्दा शुक्रबार भोलिसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरिएको छ। माओवादीका मुख्यमन्त्री भएकै प्रदेशमा कांग्रेसको दावी छ। मधेसमा जनमत पार्टीद्वारा मुख्यमन्त्रीको माग गरिएको छ। एमाले मुख्यमन्त्री रहेका प्रदेशमा नेतृत्व लिन सबै दलले कसरत गरेका छन्। यसैबीच मिनी संसदका रूपमा चिनिने संसदीय समिति गठन नगरी संसदको पहिलो अधिवेशन सकिने संकेत देखिएको छ। राज्य सञ्चालनका लागि कानून बनाउने थलोको रूपमा रहेको संसदले अहिलेसम्म प्रतिनिधि सभा नियमावली पास गरेको छैन। नियमावली पास नहुँदा संसदीय समिति गठनको प्रक्रिया रोकिएको छ। गएको पुष 25 गते आह्वान भएको हिउँदे अधिवेशन ढिलोमा 20 चैतसम्म चल्ने र बजेट अधिवेशन बोलाउन एक महिना समय राख्नुपर्ने प्रावधानका कारण चालू अधिवेशन अन्त्य हुने समय नजिक पुगेको छ, जसका कारण बढ़ीमा 10 दिन चल्ने अधिवेशनभित्र नियमावली पारित भएर संसदीय समिति गठन हुनेमा आशंका छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएकै दिन सोमबार संसद भवन परिसरमा पत्रकारहरूसँग भन्दै हुनुहुन्थ्यो, अब वैशाख पहिलो हप्तासम्म भारत भ्रमणमा जान्छु। भारतले अहिलेसम्म औपचारिक निम्तो दिएको छैन। निम्तो बिना भारतको पाहुना बन्न आतुर प्रचण्ड स्वयंलाई भेट्न महिलाहरू सिंहदरबार आउँदैछन्, त्यो पनि राजमार्गमा हिँडेर। तर उनीहरूको माग के हो? प्रधानमन्त्रीलाई भेट्न आफ्ना नागरिक किन पैदलै आउँदैछन्? सरकारलाई वास्तै छैन। प्रहरी प्रशासनबाट संरक्षित मिटर ब्याजी सुतखोरले विपन्न सर्वसाधारणको उठीवास लगाएका छन् भनेर राज्यले विगतमा गरेका अनुसन्धानले नै पुष्टि गरेका छन्। मिटर ब्याज पीड़ितले विगतमा जस्तै यसपटक पनि ठाउँ ठाउँमा आन्दोलन गरिरहेका छन्। तर सरकारले सुन्दै नसुनेपछि पूर्वी मधेसका पीड़ितहरू बर्दीवासमा जम्मा भएर काठमाडौँको मार्चमा छन्। यससँगै आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो 9 महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेस सरकारका अड्डाहरूमा धाइरहेका थिए। तमसुक व्यवस्था खारेज गर भन्ने मुख्य नारासहित चैत 2 बर्दीवासबाट निस्केको मार्च हिजो बेलुका मंगलबार बेलुका बाह्रको पथलैया आइपुगेको थियो। हिजो बिहान पथलैयाबाट शुरू भएर बेलुका मकवानपुरको हेटौँडासम्म झण्डै 25 किलोमिटर यात्रा पछ्याइरहेका पैदल यात्रीको मनोविज्ञानमा कुनै अन्यल भेटिँदैन। अलिअलि भएको पुर्ख्यौली सम्पत्ति र जिन्दगीभरिको पसिना सुतखोरले कब्जा गरिदिएपछि गुमाउन के बाँकी छ? अब परीक्षा सरकारको हो भन्नेमा उनीहरू ढुक्क छन्। सिराहाकी पुनिता देवी महतोले भन्नुभयो, न्याय नपाएसम्म घर फर्किने कुरै छैन। मिटर ब्याज विरूद्धको संघर्ष समिति नेपालले आयोजना गरेको बर्दीवास काठमाडौँ मार्चमा सप्तरी, सिराहा, धनुषा र महोत्तरीका 75 जना किसान सहभागी छन्, जसमा 9 जना मात्रै पुरूष छन्। कुनै पनि मागमा राज्यका कुनै पनि निकाय संवेदनशील नभएपछि बाध्य भएर पीड़ितहरूलाई एकीकृत गर्ने अभियानमा खटिएको महोत्तरीका संघर्ष दाहालले बताउनु भएको छ। प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
काया कैरनमा रिपोर्ट सँगै खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
मेरी प्यारी कुमारी, टिकटकमा बिजी तिमी? निकै राम्रो कुरा पो गर्यो त हाम्रो उज्जवल भविष्यको लागि मेरी कुमारी, अरू के छ त यसबारे विस्तृत भन न।
कुमारी ब्याङ्कले प्रवर्धन गरेको तथा कुमारी क्यापिटलले व्यवस्थापन गर्ने खुलामुखी योजना, कुमारी सुनौलो लगानी योजनामा लगानी गर्ने सुवर्ण अवसर, एकचोटि रकमको रोपाई बिना मलजल दीर्घकालीन कमाई, खुलामुखी योजनामा एसआईपी पनि गर्न मिल्ने, हुँदामा थप्ने चाहिँदामा झिक्ने।
न्यूनतम कति रुपियाँदेखि लगानी गर्न सकिने रहेछ कुमारी?
न्यूनतम रु 1,000 देखि अधिकतम रु 5 करोडसम्म आवेदन दिन सकिन्छ नि।
अनि आवेदन चाहिँ कसरी दिन सकिन्छ नि?
सिआसपा सदस्य ब्याङ्क तथा वित्तीय संस्थाहरू वा मेरो शेयर मार्फत आवेदन दिन सकिन्छ। यस योजनाको निष्कासन मिति 2079 चैत्र 9 भइरहेको छ, त्यसैले ढिला नगरौ है।
इकाइमा गरिने लगानी जोखिम मुक्त नहुने होला, लगानी गर्नु पूर्व विवरण पत्र राम्ररी अध्ययन गर्नुहोला।
क्यान्सर रोग सजिलै निको हुन सक्छ, समयमा पहिचान र विशिष्ट उपचार सेवाका लागि नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुर।
लामो समयको अनुभव प्राप्त छुट्टा छुट्टै क्यान्सर विशेषज्ञहरू, तालिम प्राप्त तथा अनुभवी नर्सिङ स्टाफ, प्यारामेडिक्सको टिमद्वारा मल्टिडिसिप्लिनरी अप्रोचमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि युक्त रेडियोथेरापी, केमोथेरापी, रेडियोलोजी, टार्गेटेड थेरापी, इम्युनोथेरापी इत्यादिद्वारा सबै प्रकारको क्यान्सरको उपचार,
वरिष्ठ सर्जनहरूद्वारा अन्तर्राष्ट्रिय स्तरको अपरेशन थिएटरमा शल्यक्रिया, फ्रोजन सेक्सन सेवा, पेन म्यानेजमेन्ट टिम, अस्पताल जन्य संक्रमण हुन नदिन इन्फेक्सन कन्ट्रोल टिमको व्यवस्था सहित अब नेपालीको क्यान्सर उपचार नेपालमा नै।
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर लिमिटेड, हरिसिद्धि ललितपुर। फोन नम्बर 01-5251-312-5351-312।
सिटी भिटीको विशेष छात्रवृत्ति कार्यक्रममा भर्ना सम्बन्धी जरुरी सूचना।
सिटीई भिटी परीक्षा नियन्त्रण कार्यालयद्वारा एसईई तथा एसएलसी उत्तीर्ण गरेका विपन्न महिला, आदिवासी, जनजाति, दलित र मुसलमान समुदायका छात्र छात्राहरूलाई निर्वाह छात्रवृत्ति सहित निशुल्क अध्ययनका लागि भर्ना प्रक्रिया सुरु भएको हुँदा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने लक्षित वर्गका छात्र छात्राहरूले यही चैत 9 भित्रमा आवेदन फारम भर्न हुन सूचित गरिन्छ। विस्तृत जानकारीका लागि परिषद कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.cetevt.org.np र www.oce.cetevt.org.np मा हेर्न हुन अनुरोध छ।
सुरक्षित र समृद्ध होस् जिन्दगीको सेरो फेरो,
भोलिको लागि सोच्नु पर्ने कर्तव्य हो तिम्रो मेरो,
दुःख हुन भोलिलाई बीमा गरौ है, नेशनल लाइफ इन्स्योरेन्समा बीमा गरौ है।
विगत 35 सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, लाजिमपाट, काठमाडौँ।
लिटल एन्जल्स स्कुल हात्तीबन ललितपुरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
शैक्षिक सत्र 2080 लागि बोर्डर्स, डे स्कलर्स र डे बोर्डर्समा नयाँ भर्नाको फारम यही चैत 1 वितरण भइरहेको छ। शनिबार बाहेक अन्य दिन बिहान 9 अपराह 3 फारम लिन सकिनेछ।
विस्तृत जानकारीका लागि लिटल एन्जल्स स्कुल हात्तीबन ललितपुर,
फोन 01-5-91-51-13।
खुसी कसरी खुसी हुन्छ जब बने छैन कोही, आफ्नो भन्दैमा आफ्नो हुन सम्पर्कमा बस्या खै, सम्पर्कका लागि बलियो आधार नेपाल टेलिकम हो राष्ट्रकै संचार, सम्पर्कको आधार राष्ट्रको संचार नेपाल टेलिकम राष्ट्र।
नेपाल टेलिकम राष्ट्रको संचार
तिमीले पनि पाउने मलाई पनि आउने आउने कुरो आएपछि मन भयो रमाउने हे आयामी पे रिफर गरी दे मलाई पनि फाइदा अनि तिमीलाई पनि छ हे आयामी पे रिफर गरी दे मलाई पनि फाइदा अनि तिमीलाई पनि छ
आईएमई पे रिफर एंड अर्न अफर आईएमई पे मोबाइल एप लाई आफ्नो साथी सर्कल में रिफर गरी रिफर करने र सो रिफर एक्सेप्ट करने दुबईले पाउनुहोस् 25-25 रुपया
उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्रालयको बाँडफाँडको प्रस्ताव बनाउने जिम्मा प्रधानमन्त्रीलाई भागबण्डा मिलाउन सकस गठबन्धनभित्र प्रदेशको सत्तालाई लिएर पनि संघर्ष शुरू प्रधानमन्त्रीलाई राज्य चिनाउन पूर्वी मधेसका नागरिक हिँडेरै काठमाडौँ आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन गर्न सरकारले अनेकौं कार्यक्रम घोषणा गरे पनि परिणाम निराशाजनक देखिएको छ। गएको वर्ष 5 महिनामा खर्ब रूपैयाँ नागेको निर्यात यसपटक 8 महिनामा बल्ल त्यो लक्ष्यमा पुगेको हो। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 8 महिनामा 1,04,79 करोड़ रूपैयाँको निर्यात भएको छ, जबकि गएको आर्थिक वर्ष 2078-79 को 5 महिनामै 1,02,92 करोड़ निर्यात भएको थियो। देशको निर्यात व्यापार प्रशोधित पाम तेल र भटमासको प्रशोधित तेलमा निर्भर हुँदै आएको छ। यी दुई वस्तुको निकासी घटबढ़कै आधारमा समग्र निर्यात घट्ने र बढ़ने गरेको भन्सार विभागले जनाएको छ। सरकारले बजेट मार्फत घोषणा गरेका कार्यक्रमहरू घोषणामै सीमित हुँदा पनि निर्यातमा सुधार हुन नसकेको जानकारहरू बताउँछन्। फलस्वरूप व्यापार घाटा 8 महिनामै 9,53,58 करोड़ रूपैयाँ पुगेको छ। जानकारका अनुसार विदेशमा स्वदेशी वस्तुको माग भए पनि गुणस्तरीय उत्पादन निकासी गर्न सकिएको छैन, जसले गर्दा पनि निर्यात बढ़न सकेको छैन। स्वदेशमै पर्याप्त सम्भावना र उत्पादन बढ़ाउन सक्ने कृषिजन्य वस्तुमा समेत परनिर्भरता हुँदा आयात निर्यातको खाडल बढ़ेको छ।
आउँदो वैशाख 1 गतेदेखि नेपालमा नै रहेका स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने तयारी भएको छ। सरकारले हिजो वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्वरोजगार नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोषमा सूचीकरण हुने पहिलो कामदार इजरायल रोजगारीमा रहेकी मंजू थपलियाका श्रीमान गोपाल संग्रौलालाई परिचय कार्ड प्रदान गर्दै हिजोदेखि यसको शुभारम्भ गर्नुभएको हो। यो योजनामा सूचीकृत भएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई हुने फाइदा र सूचीकरण हुने प्रक्रिया बारे जानकारी सुनौ वेदानन्द जोशीको रिपोर्टमा।
वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेकाहरूलाई सामाजिक सुरक्षा योजनामा जोड्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचीकरण कार्यको शुभारम्भ गर्नुभयो। कार्यक्रमको शुभारम्भ हिजो भए पनि आउँदो वैशाख 1 गतेदेखि वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले यस योजनामा अनिवार्य रूपमा सूचीकृत हुनुपर्नेछ। वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने बेला नै वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली फेमिस मार्फत सजिलै यो योजनामा सूचीकृत हुने व्यवस्था गरिएको छ। यस्तै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले सूचीकृत हुनको लागि सामाजिक सुरक्षा कोषको वेबसाइटमा गई SOSYS अनलाइन रजिस्ट्रेशनमा क्लिक गरेर माइग्रेन्ट वर्करमा गई सूचीकृत हुनुपर्छ। त्यसपछि मात्रै पुनः श्रम स्वीकृति पाइन्छ। कोषका निर्देशक तथा सूचना अधिकारी डाक्टर रोशन कोजु
श्रम स्वीकृति लिनुभन्दा अगाडि पहिला राइट साइडमा राखिएका 5 वटा नो भन्ने जुन बटन थियो त्यसको ठाउँमा अब अहिले एउटा सामाजिक सुरक्षा कोषको पनि योगदानमा आबद्धता भएको जनाउनु पर्ने छ। त्यो पनि ओके भएको हुनुपर्दछ, बल्ल श्रम स्वीकृति पाउने हुन्छ। र सँगसँगै उहाँहरू विदेशमा हुनुहुन्छ भने पनि यो रिइन्ट्री गर्ने बेलामा पनि यी सबै विवरणहरू भरिसकेपछि मात्रै श्रम स्वीकृति पत्र पाउने अवस्था हुन्छ।
यो योजनामा वैदेशिक रोजगारीबाट फर्केकाहरूले योगदान गरेको रकम र आर्जेको प्रतिफल एकमुष्ट रूपमा पाउने व्यवस्था, 60 वर्ष कटेपछि निवृत्तिभरणको व्यवस्था, सन्ततिको लागि 21 वर्षसम्म शैक्षिक वृत्तिको व्यवस्था, विदेशमा काम गर्दा कुनै दुर्घटना भएर अपाङ्ग भएमा आधारभूत तलबको 60% का दरले आजीवन तलब पाउने व्यवस्था छ।
यस्तै योगदानकर्ताको ज्यान गएको अवस्थामा श्रीमान वा श्रीमतीलाई आजीवन पेन्सनको व्यवस्था र वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले व्यवसाय गर्न खोजे ऋण दिने व्यवस्था पनि छ। यसको लागि अन्तिम 12 महिनामा 9 महिनाको योगदान गरेको हुनुपर्ने सीमा तोकिएको छ। 40 लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेकाले यो कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताउनुहुन्छ श्रमिकको क्षेत्रमा आवाज उठाउँदै आएका ट्रेड युनियनहरूको छाता संगठन जेटीयूसीसीका अध्यक्ष चिराग मान सिंह कुवर।
40 लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा दायरामा आवाज गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार हुनु महत्वपूर्ण छ। सरकारले यसलाई अझ प्रभावकारी ढंगले कार्यक्रममा लैजाने सामाजिक सुरक्षा योजनाको अभूतपूर्व सफल बनाउनेछ भन्ने शुभकामना सहित
अहिले बाध्यताले रोजगारीका लागि परदेश जान परे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति माया र सद्भाव रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा योजनामा सहभागी भई फाइदा लिन पनि सबै श्रमिकहरूलाई आह्वान गर्नुभएको छ।
अब सबै युवाहरू यो दूरगामी महत्वको कार्यक्रममा सहभागी भई लाभान्वित हुन र सुरक्षित महसुस गर्न समेत म विशेष रूपले आह्वान गर्न चाहन्छु।
काया कैरनमा मेरो पनि भन्नु छ र कार्टुनसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
एचआईभीका बारेमा खुलेर कुरा गरौं,
सँगै बस्दा, खाँदा, पढ्दा र सँगै खेल्दा कुनै किरा वा लामखुट्टेले टोक्दा एचआईभी सर्दैन।
हात मिलाउँदा, अंकमाल गर्दा तथा चुम्बन गर्दा, एउटै चर्पी प्रयोग गर्दा र अरूको लुगा लगाउँदा एचआईभी सर्दैन।
समयमै उपचार गरेमा एचआईभी संक्रमित पनि स्वस्थ व्यक्ति सरह बाँच्न सक्छन्। त्यसैले नियमित औषधिको सेवन गरौं र स्वस्थ जीवन बाँचौं।
एचआईभीको औषधि एआरभी हरेक सरकारी अस्पतालमा निशुल्क पाइन्छ।
एचआईभी संक्रमितहरू अरू भन्दा भिन्न होइनन् भन्ने कुरा बुझौं र समान व्यवहार गरौं। एचआईभी संक्रमितहरूमाथि हुने भेदभावको अन्त्य गरौं।
नेपाल युथ फाउन्डेसन 12+, लुम्बिनी प्लस र मकवानपुर महिला समूह।
सुनिश्चित भविष्य मात्र होइन बचत, आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
मिठो मिठो खानाले कक्कु मान नाचोला, स्वादिलो खानामा नरमाउने कहोला, करेन्ट मसलामा बारीको, करेन्ट मसला नरुचाउने कहोला।
हाइजेनिक टेस्टी एन्ड फ्रेश, त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपंदेह बुटवल द्वारा उत्पादित करेंट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसला। करेंट मसला, स्वाद को झटका।
उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्रजातन्त्र पुनर्स्थापनापछि सरकार जस्तै प्रहरी नेतृत्व पनि अस्थिर बन्दै आएको छ। 2046 यता नेपाल प्रहरीका 17 आईजीपी फेरिए, तर एकजनाले मात्र पूर्ण कार्यकाल संगठनको नेतृत्व सम्हाल्न पाए। गएको वैशाख 18 नियुक्त अहिलेका आईजीपी धीरज प्रताप सिंह एक वर्ष पनि कार्यकाल पूरा गर्न नपाई शुक्रबारदेखि अवकाशमा जाँदैछन्। प्रहरी नेतृत्वमा देखिएको यस्तो अस्थिरताले एकातर्फ कमाण्ड बलियो हुन सकेको छैन भने अर्कातर्फ दीर्घकालीन योजनामा पनि काम नहुने गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायमाथिको विभेद र उत्पीड़न अन्त्य गर्न विशेष कार्यक्रम ल्याउने बताउनु भएको खबर उज्यालो अनलाइनमा पढेर तपाईंले नै व्यक्त गर्नुभएका विचार र प्रतिक्रियालाई आजको मेरो पनि भन्नु छ मा समेटेका छौं। विमला भट्टराईले लेख्नु भएको छ, जातीय विभेद अन्त्य समाजबाट होइन मन र मस्तिष्कबाट हुनुपर्छ। यसका लागि हामी मानव सबै एउटै हौं भन्ने चेतना हर व्यक्तिमा पुर्याउनुपर्छ। दिवस देवकोटाको प्रतिक्रिया छ, जातीय कुरालाई राजनीतिक मुद्दा बनाउँदा समस्या झनै बढ्दै जान्छ, समुदाय स्तरमा जागरण ल्याउनुपर्छ, विद्यालय स्तरमा यो विषयलाई राम्रोसँग पढाउन सकियो भने कम्तीमा अर्को पुस्तामा यो विभेद बाँकी रहँदैन। अनि हिरा कुशवाहा लेख्नुहुन्छ, सबैभन्दा पहिले दल अनि त्यसपछि सरकारी कर्मचारीको मनोभाव सुधार भएमा यस्ता विभेदहरू हट्दै जानेछन्। समाज सुधार भइरहेको उदाहरणसहित सकारात्मक पहलले मात्रै यो समस्या कम हुँदै जान्छ। विचारको लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी भोजेन्द्र बस्नेत काया कैरनमा। अब विदेशको खबर। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले सरकारको विवादास्पद पेन्सन सुधार कानून यस वर्षको अन्त्यसम्ममा लागू गर्ने बताउनु भएको छ। सरकारको निर्णयमा देशव्यापी विरोध भइरहेको छ, साथै फ्रान्सको संवैधानिक अदालतले पनि आफ्नो अन्तिम निर्णय दिन बाँकी नै छ। तर राष्ट्रपति म्याक्रोले पेन्सन सुधार कार्यक्रम यसै वर्षको अन्त्यसम्ममा लागू गर्न आवश्यक रहेको बताउनु भएको छ। फ्रान्समा विपक्षी दलले पनि पेन्सनको उम्मेरलाई 62 वर्षबाट बढ़ाएर 64 वर्ष बनाउने सरकारको निर्णयको विरोध गर्दै आएको छ।
अब खेल खबर। साफ 17 वर्ष मुनिको महिला च्याम्पियनशीप फुटबलमा नेपालले भूटानलाई हराएको छ। बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपालले भूटानलाई 5-0 गोलले हराएको हो। नेपालको जितमा वर्षा ओली र सोनु परियारले 2-2 तथा दिपा रोकाएले 1 गोल गरिन्। प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो। नेपालले भूटानलाई हराएर 2 खेलमा 3 अंक जोडेको छ। सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग 4-1 गोलले पराजित भएको थियो। खेलकै अर्को खबरमा, प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओसलाई 2-0 गोलले हराएको छ। दशरथ रंगशालामा हिजो भएको खेलमा नेपालका अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे। यो प्रतियोगितामा घरेलु टोली नेपाल सहित भूटान र लाओस सहभागी छन्। नेपालले अर्को खेल चैत 14 गते भूटानसँग खेल्नेछ।
घरेलु टोली भारतसँगको एक दिवसीय श्रृंखलाको उपाधि अस्ट्रेलियाले जितेको छ। अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई 21 रनले हराउँदै श्रृंखला 2-1 जितेको हो। पहिलो खेलमा पाउना टोली अस्ट्रेलिया 5 विकेटले पराजित भएको थियो। अस्ट्रेलियाले दोस्रो खेल 10 विकेटले जितेको थियो। तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई 270 रनको लक्ष्य दिएको थियो। भारत 49 ओभर एक बलमा 248 रनमा अल आउट भयो। त्यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया 49 ओभरमा 269 रनमा अल आउट भएको थियो। अब केही खबर संक्षेपमा। कर्मचारीकै मिलेमतोमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिने गरेको तथ्य खुलेको छ। यस्तो गिरोहमा संलग्न 4 पक्राउ परेपछि यो तथ्य बाहिरिएको हो। प्रहरीका अनुसार यो गिरोहले अहिलेसम्म 500 भन्दा धेरै तिब्बती नागरिकको नेपाली नागरिकता बनाइदिइसकेको छ, जसमध्ये 30 शंकास्पद नागरिकतामाथि अनुसन्धान भइरहेको छ। सबै नागरिकता नक्कली कागजात खडा गरी बनाइदिने गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौर ले बताउनु भएको छ। तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिने धन्दामा जिल्ला प्रशासन कार्यालयकै कर्मचारी संलग्न रहेको अनुसन्धानबाट देखिएको छ। केही कर्मचारी पहिचान भइसकेका छन्। कानूनी प्रक्रिया पुर्याउनु पर्ने भएकाले उनीहरूलाई भने पक्राउ नगरिएको उहाँले बताउनुभयो। उनीहरू हाम्रो निगरानीमै छन्। उहाँले भन्नुभएको छ, घटनामा संलग्न सबैलाई चाँडै पक्राउ गर्नेछौ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गर्ने 3 विरूद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान शुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीलाई 5 अनुमति दिएको छ।
विशेष अदालतले भ्रष्टाचार मुद्दामा 4 उपसचिवलाई सजाय सुनाएको छ। यसका साथै अन्य 9 कर्मचारीमाथि सजाय निर्धारण गरिएको छ। इन्टहरीमा रहेको यातायात कार्यालय कोशीमा कार्यरत कर्मचारी विरूद्ध दायर भ्रष्टाचार मुद्दामा 9 कसुर कायम गर्दै 30 फागुनमा विशेषले हिजोका लागि सजाय निर्धारण पेशी तोकेको थियो। यातायात कार्यालय इटहरीमा 61 करोड़ रूपियाँ भ्रष्टाचार भएको छ। 3 उपसचिवलाई 8 कैद सजाय सुनाइएको छ भने 1 अढ़ाई वर्षको सजाय सुनाइएको खबर नयाँ पत्रिकाले छापेको छ।
चिनिया प्राविधिक टोलीले काठमाडौँ केरूङ रेलमार्गको फिल्ड सर्वे शुरू गरेको छ।
काया कैरनमा अब पालो उखानको।
चैतमा फालिएको काठ असारमा काम लाग्छ।
उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
मन्त्रालयको बाँडफाँडको प्रस्ताव बनाउने जिम्मा प्रधानमन्त्रीलाई, भागबण्डा मिलाउन सकस, गठबन्धनभित्र प्रदेशको सत्तालाई लिएर पनि संघर्ष शुरू।
प्रधानमन्त्रीलाई राज्य चिनाउन पूर्वी मधेसका नागरिक हिँडेरै काठमाडौँ आउँदै, न्याय नपाएसम्म घर नफर्किने अडान, सरकारको भने व्यवस्था।
आयात रोक्दै निर्यात बनाउने घोषणा घोषणामै सीमित, निर्यात लगातार घट्दा नभई नहुनेदेखि विलासिताको वस्तुको आयात अत्याधिक बढ्यो।
पेन्सन सुधार कानून यस वर्षकै अन्त्यसम्ममा लागू गर्ने फ्रान्सका राष्ट्रपति म्याक्रोको दावी, संवैधानिक अदालतले आफ्नो अन्तिम निर्णय दिन बाँकी।
र साफ 17 वर्ष मुनिको महिला च्याम्पियनशीप फुटबलमा नेपालले भूटानलाई 5-0 गोलले हरायो, भारतसँगको एक दिवसीय क्रिकेट श्रृंखलाको उपाधि अस्ट्रेलियालाई।
र अन्त्यमा आजको कार्टुन, आज हामीले चषक्क शीर्षकमा महेश अभिजितले बनाउनु भएको कार्टुन लिएका छौं। अस्ति प्रधानमन्त्रीका अगाडि विरोध गर्दै नाराबाजी गर्नेलाई प्रहरले मुख थुन्दै पक्राउ गरेको थियो। कार्टुन यही विषयसँग सम्बन्धित छ। कार्टुनमा दुईजना प्रहरी छन्, उनीहरू विरोध गर्नेलाई कसरी तह लगाउने भन्ने बारे कुराकानी गर्दैछन्। अनि हाकिम जस्ता देखिने प्रहरी भन्दैछन्, विरोध गर्न पाइन्छ, बोल्न नि पाइन्छ, तर मुखबाट आवाजै निकाल्न पाइन्न, थुनिहाल्नुपर्छ है। आजको कायाकैरन सकिएको छ। उज्यालो मोबाइल र अनलाइनमा प्रसारण भइरहेका रेडियो र अनलाइनका सामग्री भाइबरमा पनि उपलब्ध छन्। कायाकैरनबाट प्राविधिक साथी सरोज थापासँगै हामी पनि विदा माग्छौ। घर बाहिर निस्कँदा मास्क लगाउन नबिर्सौं। नमस्कार।